तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
एसपीएस, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्ते श्रोतावृन्द, स्वागत छ तपाईँलाई एसपिएस रेडियोको यो नेपाली कार्यक्रममा। आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। एसपिएस नेपाली गुरिङ्गाई राष्ट्रका कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौँ, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। आज विक्रम सम्बत 2078 साल फागुन 1 गते, तदनुसार फेब्रुअरी 13 तारिक आइतबारको कार्यक्रममा म सुनिता पोखरेल तपाईँको साथमा रहनेछु। फेब्रुअरी 13 भनेपछि हामी रेडियोमा काम गर्नेहरूका लागि त विशेष नै दिन हुने गर्दछ। विश्व रेडियो दिवस हुने त अब अनि हामीले पनि यो दिनलाई चाहिँ रेडियो विशेष दिन बनाउन गइरहेका छौँ। आजको कार्यक्रममा हामी नेपालमा रेडियोको विकास र सामुदायिक रेडियोको भूमिकाबारे नेपाल संवाददाता सेवा भट्टराईको विशेष कुराकानी सुन्नेछौँ। साथमा पछिल्ला 7 दिनका प्रमुख समाचारहरू पनि हुनेछन्। त्यस्तै अस्ट्रेलियाको कुरामा चाहिँ नेपाली सामुदायिक रेडियो कार्यक्रमहरू तपाईँले कतिको सुन्ने गर्नुहुन्छ। आजको हाम्रो कार्यक्रममा तपाईँहरूलाई नै मनपर्ने रेडियो प्रस्तोताहरू हाम्रो कार्यक्रममा आएको पनि हुन सक्नुहुनेछ, होइन? हामीले आज अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीमा सञ्चालित नेपाली सामुदायिक कार्यक्रमहरूका सञ्चालकहरूलाई एकै ठाउँमा भेला पार्ने जमर्को गरेका छौँ। त्यस्तै पछिल्ला एसपिएस समाचारहरू पनि हुनेछन्। कार्यक्रममा आफ्नो रेडियो अनुभव सुनाउन चाहनुहुन्छ अथवा रेडियो दिवसका बारेमा आफ्ना विचार राख्न चाहनुहुन्छ भने चाहिँ हामीलाई कार्यक्रम अवधिभर 0429996263 एसएमएस पठाउन सक्नुहुनेछ। र विश्रामपछि फेरि पनि स्वागत छ एसपिएस रेडियोमा। नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँहरू र अब आज पनि हाले रेडियो दिवस र हाम्रो लागि यो दिन एकदमै महत्त्वपूर्ण हुने गर्दछ किनभने हामी रेडियोमै काम गर्छौँ। त्यसैले आज हामी विशेष गरेर आजको कार्यक्रमलाई यहाँहरू माझ राख्न गइरहेका छौँ। विशेष गरेर यो रेडियो दिवस सम्बन्धी नै र रेडियो जुन रहेको छ यो सञ्चार माध्यम सम्बन्धी नै विषयमा हामी केन्द्रित रहनेछौँ। र अब यो हाम्रो कार्यक्रम चाहिँ तपाईँहरूले हरेक बिहिबार र आइतबार सिडनी समयअनुसार बेलुका 4 बजेदेखि दिउँसो भनौँ है 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। र अब कहाँ कहाँ सुन्न सकिन्छ त कति कति फ्रिक्वेन्सीमा सुन्न सकिन्छ भन्ने बारेमा चाहिँ सिडनीमा 97.7 सुन्न सकिन्छ भने मेलबोर्नमा 93.1, त्यसै गरेर एडिलेडमा 106.3, बाथर्स्टमा 88.9, ब्रिस्बेनमा 93.3, डार्विनमा 100.9 एफएममा सुन्न सक्नुहुनेछ। त्यस्तै होबार्टमा 105.7 एफएममा। र यति भन्दै अब यसको बारेमा थप जानकारी चाहिँ हाम्रो वेबसाइटमा sbs.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ। त्यसै गरेर अब आजको कार्यक्रममा प्रस्तुत हुने विषयहरूबारे त अब थाहा पाइहाल्नुभयो। विशेष गरेर केन्द्रित हुनेछ रेडियो दिवससँग सम्बन्धित आजको कार्यक्रम। तर त्यसबाहेक अलिकति अस्ट्रेलियामा अहिले चुनावी माहौल बनिरहेको छ, अब उपनिर्वाचनको बारेमा त समाचारहरू सुनिहाल्नु भयो, समाचारमै कुरा गरिहाल्यौँ होइन। अब सङ्घीय निर्वाचनको बारेमा चाहिँ कस्तो बन्दैछ त माहौल भन्ने बारेमा पनि छोटो समय हामी त्यसलाई पनि अलिकति छुट्याउन सक्छौँ होइन। तर अब अहिलेलाई भने समय भएको छ अब हाम्रो अघिल्लो कार्यक्रमलाई फर्केर हेर्ने। गत बिहिबारको कार्यक्रममा सहकर्मी कृष्ण पोखरेलले चाहिँ मम माने आमाको बारेमा चर्चा गर्नुभएको थियो। अब तपाईँहरूले सुन्नुभएको छ मम माने आमा पोडकास्ट श्रृङ्खला भनेदेखि अब त्यसमा चाहिँ म रहेको छु। त्यसै गरेर सहकर्मी शिखा बस्नेत हुनुहुन्छ र हामीले चाहिँ यही बारेमा मम माने आमाले प्रस्तुत गरेका विषयका बारेमा बिहिबार कुरा गरेका थियौँ। यसै क्रममा चाहिँ सहकर्मी शिखा बस्नेतले पोडकास्टले आमाको मात्र कुरा राख्ने हो कि बुबाको भूमिकाको पनि चर्चा गर्छ भन्ने बारेमा आफ्नो भनाइ यसरी राख्नु भएको छ। अब सोही कुराकानीको यो छोटो अंश सुनिहालौँ।
मेनली अब यो जर्नीमा अब मेन भनौँ न मुख्य पात्र चाहिँ अब आमा भयो होइन, तर बुवाहरूको भूमिका पनि त्यति नै इम्पोर्टेन्ट छ। हामीले पोडकास्टमा पनि सोफा त्यो कुरा गरि नै रहेछौँ कि अब फिजिको साइडबाट अब सहयोगहरू गर्ने कुरा बाहेक चाहिँ कसरी अब इमोसनल्ली साइकोलोजिकल्ली कसरी चाहिँ अब हुन्छ नि एउटा आमालाई सपोर्ट गर्न सकिन्छ एज अ पार्टनर अथवा एज अ बुवा त्यो चाइल्डको होइन. सो यो हाम्रो त एकदम हट टपिक हो हाम्रो पडकास्टमा कुरा गर्ने हाम्रो पार्टनरको मेनहरूको पनि इन्भल्भमेन्ट.
र मम माने आमा पोडकास्ट श्रृङ्खलामा चाहिँ अब आमाको मात्र कुरा नभएर अब आमा सँगसँगै बाबुका पनि कुराहरू आउँछन्, बुवाका पनि कुराहरू आउँछन् भन्ने बारेमा बताउँदै हुनुहुन्थ्यो सहकर्मी शिखा बस्नेतले. र अब तपाईँले यो पोडकास्ट सुन्नुभएको छैन भने झट्टै गएर एसपिएस नेपालीको हाम्रो वेबसाइटमा पनि राखेका छौँ हामीले sbs.com.au/nepalima. त्यसै गरेर फेसबुक र ट्विटरमा यसको लिङ्क पनि प्राप्त गर्न सक्नुहुनेछ भनेदेखि यो पोडकास्ट श्रृङ्खला चाहिँ तपाईँले सम्पूर्ण पोडकास्ट सुन्ने माध्यमहरूमा प्राप्त गर्न सक्नुहुनेछ. यति भन्दै अब भने समय भएको छ गए 7 दिनका नेपालका मुख्य समाचार संवाददाता सेवा भट्टराईबाट सुन्ने र गत 7 दिनका प्रमुख समाचारहरूका साथै विश्व रेडियो दिवसका अवसरमा तयार पारिएको विशेष रिपोर्ट पनि अबको प्रस्तुतिमा.
यस हप्ताका प्रमुख समाचारमा, नेपालमा कोरोनाको संक्रमण दर प्रतिदिन 1,000 भन्दा कम भइसकेको छ र सक्रिय संक्रमितको संख्या 26,000 हाराहारीमा छ. गत हप्ता प्रतिदिन 1,700 भन्दा बढी मानिस संक्रमित भइरहेका थिए र सक्रिय संक्रमितको संख्या 52,000 थियो. संयुक्त राज्य अमेरिकाका एकजना मन्त्रीले नेपालका विभिन्न नेतालाई फोन गरेर नेपालले एमसिसी पारित नगरे अमेरिकाले नेपाल सम्बन्धी आफ्नो नीति परिवर्तन गर्ने चेतावनी दिएका छन्. अमेरिकाले दिन लागेको हालसम्मकै सबभन्दा ठूलो आर्थिक सहयोगको कार्यक्रम एमसिसी नेपालको संसदमा लामो समयदेखि विचाराधीन छ. हालै एमसिसी कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवालाई 28 फेब्रुअरीसम्म एमसिसीबारे निर्णय गरिसक्न भनेर पत्र लेखेको छ. वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी श्वास प्रश्वासको समस्याका कारण बिरामी भएर केही दिन अस्पतालमा बसेका छन्. हालसम्म प्राज्ञिक क्षेत्रमा सक्रिय रहिआएका 102 वर्ष जोशीको स्वास्थ्यमा सुधार भएको बताइएको छ. र आज विश्व रेडियो दिवस, यस अवसरमा मैले नेपालको रेडियोको इतिहासको बारेमा एउटा रिपोर्ट तयार पार्नुका साथै रेडियोकर्मी घमराज लुइटेलसँग कुराकानी गरेकी छु. नेपालमा केही मानिससँग सन् 1920 दशकदेखि नै रेडियो सेटहरू थिए जसमा भारत लगायतका ठाउँबाट प्रसारण भएका रेडियो सुन्न सकिन्थ्यो. तर नेपालको पहिलो रेडियो सन् 1950 विराटनगरबाट सञ्चालन भएको प्रजातन्त्र रेडियोलाई मानिन्छ. नेपाली काङ्ग्रेसले गरिरहेको प्रजातन्त्रको आन्दोलनको अन्तर्गतको त्यो रेडियोमा प्रजातन्त्र सम्बन्धी गीत र सन्देश बज्थे. सन् 1950 नेपालमा प्रजातन्त्र आइसकेपछि त्यही प्रजातन्त्र रेडियो नै रेडियो नेपाल बनेको थियो. रेडियो नेपालले विभिन्न भाषामा समाचारका साथै गीतहरू प्रसारण गर्ने गर्थ्यो. सन् 1990 नेपालमा बहुदल व्यवस्था आएपछि विभिन्न नयाँ नियमहरू बन्न थाले जस अन्तर्गत समुदाय स्तरमा गैर सरकारी रेडियो सञ्चालन गर्न पाउने व्यवस्था पनि थिए. सन् 1990 दशकमा नेपालमा दर्जनौ एफएम स्टेसनहरू सञ्चालनमा आउन थाले भने सन् 1997 दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा सुरु भएको थियो. हाल नेपालमा 700 भन्दा बढी सामुदायिक रेडियो छन् जसले देशभरमा क्षेत्रीय समाचार दिनुका साथै समुदायका आवाज पनि प्रसारण गरिरहेका छन्. यो विश्वमै एउटा नमुना अभ्यास बनेको छ. रेडियो सगरमाथाका पहिलो प्रस्तोता घमराज नुइटेललाई मैले रेडियो सगरमाथा कसरी स्थापना भएको थियो भनेर सोधेकी थिए.
नेपाल एउटा प्रजातान्त्रिक मुलुकको रूपमा अगाडि बढिसके पछाडि कि त्यस्तो सामुदायिक रेडियो स्थापना गर्न सकियो भने यसले समुदायको विकासमा मद्दत पुर्याउँदछ, आम मान्छेका आवाजहरू त्यहाँ प्रतिध्वनित हुन सक्छन् भन्ने कुराहरू जुन बाहिर हामीले देखेका थियौँ बुझेका थियौँ त्यसका आधारमै रेडियो सगरमाथाको स्थापनाको पहल भयो. पहिलो भएकोले अब एक किसिमको फलामे गेट जस्तो थियो, त्यो खोल्नलाई अब समय पनि लाग्यो, झन्डै झन्डै आधा दशकको सङ्घर्ष पनि गर्नु परेको थियो. त्यसले गैर सरकारी क्षेत्रबाट पनि ब्रडकास्टिङ माध्यम सञ्चालन हुनसक्छ र त्यो जिम्मेवारीका साथ गर्न सकिन्छ भन्ने कुरा हामीले देखायौँ.
अब त्यो बेलामा चाहिँ रेडियो नेपाल मात्रै थियो नेपालमा, रेडियो नेपाल र रेडियो सगरमाथामा चाहिँ के फरक थियो सुरुवाती दिनहरूमा?
अब रेडियो नेपाल चाहिँ यसका आफ्ना सीमाहरू थिए। रेडियो नेपालले आम जनसमुदायका आवाजहरू ल्याउन सक्ने सम्भावना कम थियो। यो माथिदेखि तल चाहिँ प्रसार हुने अथवा सूचना प्रवाह गर्ने माध्यम थियो, तलबाट माथि सूचना जाने गरेको अवस्थामा रेडियो नेपाल थिएन। आम समुदायका आवाजहरू समेटेर बजाउने काम त सगरमाथाले सुरु गर्यो, यही नै फरक थियो मुख्य कुरा।
अनि कस्तो खालको कार्यक्रमहरू थिए सुरुको दिनहरूमा चाहिँ?
सामुदायिक समाचारहरूदेखि लिएर अनि हाम्रो खाल्डो भन्ने असाध्यै लोकप्रिय प्रोग्राम थियो कि त्यो चाहिँ म्यागजिन प्रोग्राम भयो, त्यस्तै गरेर अन्तर्वार्ता खालका कार्यक्रमहरू, बहसका कार्यक्रमहरू थिए यसका।
त्यो दिनदेखि अब झन्डै दुई दशक बितिसक्दाखेरि आज चाहिँ नेपालमा सयौं सामुदायिक रेडियोहरू छन्। नेपालमा सामुदायिक रेडियोहरूको स्थिति कस्तो पाउनु भएको छ?
नेपालमा हामीले गरेको अभ्यासको प्रभाव बङ्गलादेशको सामुदायिक रेडियोमा, भारतका सामुदायिक रेडियोमा र अरू विभिन्न ठाउँका सामुदायिक रेडियोहरूमा पनि पर्यो। कतिपय सामुदायिक रेडियोहरूले राम्रो गरिरहेका छन् भने कतिपय सामुदायिक रेडियोहरू राजनीतिको नजिक रहेका छन्, कतिपय सामुदायिक रेडियोहरू सञ्चालकहरू अब त्यति धेरै तालिमहरू नपाएको, रेडियोको उद्देश्यहरू प्रष्ट नभएको अवस्था पनि सञ्चालन भइरहेका छन्। स्थानीय तहले रेडियोलाई नियमन गर्ने, नियन्त्रण गर्ने, इजाजत दिने, इजाजत खोज्न सक्ने जस्ता कुराहरू आउँदाखेरि यो अलिकति कता हामी अर्कैतिर गयौँ कि भने जस्तो चाहिँ अहिले मलाई लागिरहेको छ।
त्यस्तो पनि समस्या देखिया छ कमराजी, स्थानीय तह
हजुर अहिले त्यो समस्या अहिले देखिएको छ। जस्तो रेडियो स्टेसनको समाचार कक्ष स्थानीय तहले मोनिटरिङ गर्ने हो भनेदेखि त यति राम्रो भएन नि। र अर्कोतिर चाहिँ हामीले आफ्ना कार्यक्रमहरूको गुणस्तर बढाउनु पर्छ। रेडियोका त्यति धेरै कार्यक्रमका फर्म्याटहरू छन्, स्वरूपहरू छन्, ती स्वरूपहरू हामीले प्रचलनमा ल्याउनु पर्यो। रेडियो डकुमेन्ट्री बनाउँदै नबनाउने अनि रेडियो फिचरहरू बनाउँदै नबनाउने, त्यो रेडियो पत्रकारिता आयामहरू चाहिँ बढ्नुपर्ने हुन्छ। रेडियो जकी जस्तो गरी चाहिँ रेडियोहरू जानु हुँदैन, त्यो कुरा चाहिँ कमजोर भएको छ मैले देखेको। त्यसका लागि तालिमहरू आवश्यक पर्छ, सिप विकास आवश्यक पर्छ, एउटा दीर्घकालीन हिसाबले आर्थिक अवस्थाहरूमा पनि सुधार गरेर लैजानु पर्ने स्थिति छ।
अब यो आर्थिक अवस्था सुधार चाहिँ कसरी हुन सक्छ कमराजी, किनभने यिनीहरू त गैर नाफामूलक हुन्छन् होइन?
गाउँपालिकाले, नगरपालिकाले, प्रदेश सरकारले, केन्द्रीय सरकारले नीतिहरू, आफ्ना योजनाहरू आम जनसमुदायसम्म लैजानु पर्ने हुन्छ। यस्ता विषयमा सुसूचित गर्नका लागि, शिक्षित गर्नका लागि सामुदायिक रेडियोहरूलाई उपयोग गर्न सकिन्छ र त्यो बजेट राज्यले नीति बनाएर एउटा वर्गीकरण गरेर दियो भनेदेखि धेरै ठुलो कुराहरू हुन्छ। र अर्को आइएनजिओहरूले पनि उद्देश्य मिल्छ भने यो सम्पादकीय स्वतन्त्रता कायम राखेर सहयोगहरू गर्नुपर्ने हुन्छ सामुदायिक रेडियोहरूलाई। कर्पोरेट सेक्टरहरूले कर्पोरेट जिम्मेवारीका हिसाबले सामाजिक दायित्व वहन गरेर हात बढाउनु पर्ने स्थिति छ।
अनि हामीले चाहिँ विभिन्न अध्ययनहरूमा के देख्छौँ भने नेपालमा सबैभन्दा धेरै मान्छेले एउटा उपभोग गर्ने माध्यम भनेको चाहिँ रेडियो हो र सबैभन्दा एउटा विश्वसनीय पनि रेडियो मानिन्छ। त्यस्तो किन भएको होला? नेपाल जस्तो देशमा चाहिँ सूचनाहरू प्रवाह गर्नमा चाहिँ रेडियोको कस्तो भूमिका, खास गरी सामुदायिक रेडियोको कस्तो भूमिका देख्नु भएको छ?
अब हाम्रो जस्तो भौगोलिक जुन अवस्थिति छ देशको, त्यो अवस्थिति भएको ठाउँमा रेडियो अपरिहार्य किन छ भने यहाँ कुनै पनि बेला प्राकृतिक विपत्तिहरू आउन सक्दछन्। त्यस्ता विपत्तिको बेला रेडियो नै एउटा सशक्त माध्यम बनेर सूचनाहरू प्रवाह गर्ने अझै कैयन वर्षसम्म रेडियोको प्रभावकारिता रहन्छ। किनभने यहाँनेरि चाहिँ तपाईँको इन्टरनेट त्यही अनुसारको अझै भरपर्दो भइसकेको छैन, पत्र पत्रिकाहरूको बजार क्रमशः घट्दै गइरहेको छ, टेलिभिजन सबै मान्छेको पहुँचभन्दा अझै पनि परै छ। मान्छेले रेडियो अब निरक्षरले पनि सुन्न सक्ने, जहाँ पनि पुग्न सक्ने, जस्ता जस्ता प्रविधि आए रेडियोलाई सँगै लिएर आए, इन्टरनेट आयो रेडियो बोकेर आयो, मोबाइल आयो रेडियोलाई बोकेरै आए।
सामुदायिक रेडियोको अभ्यास चाहिँ दक्षिण एसियामै नेपालमा पहिलोपटक सुरु भएको थियो। दक्षिण एसियामा अथवा विश्वमा चाहिँ नेपालको अभ्यास कतिको युनिक छ?
नेपालको सामुदायिक रेडियो अग्रणी रेडियोको रूपमा अगाडि आयो र यसको सबैभन्दा ठुलो विशेषता भनेको यसले समाचारहरू बजाउँछ, यसले कार्यक्रमहरू विश्लेषण गर्ने हैसियत राख्दछ। यो असाध्यै ठुलो कुरा हो, किनभने कैयौँ देशमा सामुदायिक रेडियोहरूलाई नियन्त्रित गरेको पाइन्छ। नेपालको सामुदायिक रेडियो यस अर्थमा अरूभन्दा भिन्न छ। यो स्वतन्त्र छ। तर यति हुँदाहुँदै पनि अब नेपालले एउटा कुरा चाहिँ के गर्न आवश्यक छ भने सामुदायिक रेडियोहरू चाहिँ स्तरीकृत र विशिष्टीकृत हुँदै जानुपर्ने हुन्छ ताकि अझ बढी विश्वसनीय बन्न चाहिँ आवश्यक छ।
एसपीएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
एसपिएस नेपाली जहाँ कहीँ। र अब यति भन्दै चाहिँ तपाईँहरूले अब समाचारमा न्यू साउथ वेल्समा शनिबार सम्पन्न उपनिर्वाचनबारे सुन्नुभयो। अब एकैछिन चाहिँ नजिकिँदै गरेको सङ्घीय निर्वाचनतर्फ ध्यान दिउँ न त। आगामी सङ्घीय निर्वाचनमा विदेशी प्रभाव पार्न खोजिएको केही समय अगाडि मात्र खुलासा भएको थियो। आउँदै गरेको सङ्घीय निर्वाचनमा चीन सरकारले लेबर उम्मेद्वारहरूलाई आर्थिक सहयोग गर्ने योजना बनाएको बारे अस्ट्रेलियाको गुप्तचर संस्थाले पत्ता लगाएको खुलासा भएको हो। अस्ट्रेलियाली गुप्तचर संस्था एजियोले यसले निर्वाचनलाई प्रभाव नपारेको बताएको छ। त्यस्तै लेबर नेता एन्थनी अल्बनीजीले एजियोका प्रमुख माइक बर्गेसले आफूलाई कोही उम्मेद्वारलाई असर नपारेकोमा आश्वस्त पारेको बताएका छन्। राजनैतिक विज्ञापनहरूले चाहिँ अब चुनावी रणनीति सार्वजनिक गर्दै गर्दा यसले मूर्त रूप लिन थालेको अनुभव भएको छ।
What do we actually know about Anthony Albanese? He's never held a financial portfolio, never held a national security portfolio, he's never delivered a budget.
यो लिबरल पार्टीको विज्ञापनमा विपक्षी नेता एन्थनी अल्बनीजीको विश्वसनीयतामाथि प्रश्न गरिएको छ भने अल्बनीजी आफ्नो बचाउमा उत्रिएका छन्।
That national security is too important to engage in game playing, however much the government needs a distraction.
बिहिबार रक्षा मन्त्री पिटर डटनले संसद समक्ष सुरक्षा सम्बन्धी आफ्नो चिन्तालाई अगाडि सारेका थिए।
We now see evidence, Mr. Speaker, that the Chinese Communist Party, the Chinese government, has also made a decision about who they're going to back in the next federal election, Mr. Speaker. Now that's open. That is obvious, Mr. Speaker.
The leader of
and
the
they
House,
have picked this bloke as the their candidate, Mr. Speaker.
यसै हप्ता अस्ट्रेलियाको गुप्तचर संस्था एजियोका प्रमुखले एक षड्यन्त्रको खुलासा गरेका थिए। माइक बर्गेसले एक विदेशी राष्ट्रले अस्ट्रेलियाका निर्वाचन उम्मेद्वारहरूलाई रकम दिन खोजेको बताएका थिए।
I can confirm that ASIO recently detected and disrupted a foreign interference plot in the lead up to an election in Australia.
नाइन पत्रिकामा गुप्तचर अधिकारीको भनाइलाई उद्धृत गर्दै सो विदेशी राष्ट्र चीन भएको बताइएको छ र उक्त प्रयास संघीय निर्वाचन नजिकै गर्दा न्यू साउथ वेल्स लक्षित रहेको बताइयो। तर विपक्षी नेता एन्थनी अल्बनीजीले कुनै समस्या नरहेको बताएका छन्।
I have spoken to Mr. Burgess today and he has reaffirmed that he has not raised concern about any of my candidates. I can't be clearer than that.
एजियोका प्रमुखले उक्त षड्यन्त्र असफल भएको पुष्टि गरिसकेका छन्। तर त्यस पश्चात पनि रक्षा मन्त्री पिटर डटनले लेबरको सहकार्यलाई लिएर प्रश्न उठाउन छाडेका छैनन्।
I think that certainly from what I see, both open source and other intelligence that I see, it's a statement of the obvious. And there are relationships going back to Sam Dastyari. Bob Carr obviously is very close still to Beijing.
यस विषयमा प्रधानमन्त्रीबाट भने कुनै टिप्पणी आएको छैन। अब यो छोटो रिपोर्ट सुनिसकेपछि अलिकति चुनावी माहौल बन्दैछ कि क्या अस्ट्रेलियामा भने जस्तो पनि अनुभव भयो होला। अब चुनावका कुरा यति नै राखौँ होइन। अब हामी अब चाहिँ रेडियो दिवसको बारेमा नै कुराकानी गर्नेछौँ होइन। अब हामी आज यो विश्व रेडियो दिवसको विशेष प्रस्तुतिका साथ उपस्थित भएका छौँ। तर त्योभन्दा अगाडि चाहिँ सर्भिसेस अस्ट्रेलियाको यो एउटा एकदमै महत्त्वपूर्ण सूचना सुनौँ।
कोरोना भाइरसका कारण तपाईँ वा तपाईँको स्याहारमा रहेको कोही व्यक्तिलाई आइसोलेसन वा क्वारेन्टिनमा बस्नुपर्दा तपाईँले काम गर्न र आय आर्जन गर्न सक्नुहुन्न भने तपाईँको सहयोगका लागि प्रदान गरिने एकमुष्ट भुक्तानीलाई पेन्डेमिक लिभ डिजास्टर पेमेन्ट भनिन्छ। महामारी बिरामी बिदा, व्यक्तिगत बिदा वा अन्य व्यक्तिको स्याहारका लागि लिन मिल्ने लगायत तलबसहितको कुनै उपयुक्त बिदाको तपाईँ हकदार नरहेको हुनुपर्नेछ। यदि तपाईँले कुनै आम्दानी सहयोग भुक्तानीहरू पाउनुहुन्छ भने तपाईँले दावी गर्न सक्नुहुन्न। 18 जनवरी 2022 सुरु भएका आइसोलेसन वा स्याहारका अवधिभरका लागि तपाईँले माई गभ मार्फत सेन्टरलिङ्क अनलाइन अकाउन्टमा भुक्तानीका लागि दावी गर्न सक्नुहुन्छ। यदि तपाईँसँग माई गभ खाता छैन भने तपाईँले एउटा खोल्न सक्नुहुन्छ। यदि तपाईँलाई दावी गर्न सहायता चाहिन्छ भने तपाईँले हामीलाई 1800-2266 फोन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई दोभाषे चाहिन्छ भने हामीलाई बताउनुहोस् र हामी त्यसको निशुल्क बन्दोबस्त गर्नेछौँ। भिन्न प्रकारका आइसोलेसन वा स्याहार अवधिहरूका लागि नियमहरू पनि भिन्न रहेका छन्। थप जानकारीका लागि servicesaustralia.gov.au/pandemic-leave-disaster-payment हेर्नुहोस्।
र अब छोटो विश्राम लिऊ अनि रेडियो दिवस बारे कुरा गरौँला। विश्रामपछि पनि फेरि स्वागत छ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम। र अब आज विश्व रेडियो दिवसको दिनलाई विशेष बनाउन एसपिएस रेडियोको यो नेपाली कार्यक्रम किन पछि रहने भन्दै हामीले अलिकति रेडियो दिवस विशेष कार्यक्रम अबको बाँकीको समयका लागि छुट्याएका छौँ, होइन। अब सबैभन्दा सुरुमा चाहिँ अब श्रोतावृन्द, अब यो रेडियो दिवसको बारेमा तपाईँलाई केही आफ्नो विचार राख्न चाहनुहुन्छ र यो यो दिवस चाहिँ कसरी मनाउनुहुन्छ, तपाईँ यसको बारेमा, रेडियोकै बारेमा तपाईँहरूको सम्झना के छ भनेर हामीलाई पठाउन चाहनुहुन्छ भने 0429-9962-63 हामीलाई एसएमएस गर्न सक्नुहुनेछ। र अब यो विशेष प्रस्तुतिमा हामीलाई साथ दिनको लागि हामीले धेरैजना लगभग हामीले प्रयास गरिरहेका छौँ, होइन, फोन लगाउने। र हामीले चाहिँ अस्ट्रेलियामा छरिएर रहेका विभिन्न सामुदायिक रेडियोमा विगतमा र अहिले पनि संलग्नता रहेका व्यक्तिहरूसँग कुराकानी गर्ने योजना बनाएका छौँ। र यही क्रममा चाहिँ अब हाम्रो सम्पर्कमा मलाई जहाँसम्म लाग्छ केही त आइसक्नु भएको छ, होइन। अब विशेष गरेर अब कुन कुन राज्यबाट भन्दाखेरि चाहिँ हामी प्रयास गरिरहेका छौँ क्यानबराबाट कुरा गर्न, त्यसै गरेर सिडनीबाट, मेलबर्नबाट, क्विन्सल्यान्ड, नर्दर्न टेरिटोरी र दक्षिण अस्ट्रेलियाबाट। र यही क्रममा चाहिँ क्यानबराबाट हिमांशु प्रधान, त्यसै गरेर प्रदीप तिमल सिन्हा हाम्रो साथमा भइसक्नु भएको जस्तो लागेको छ। उहाँहरूसँग कुराकानी गर्न प्रयास गरौँ, के गर्न सकिन्छ भनेर। अब हिमांशुजी, प्रदीपजी, तपाईँले हामी सुनिरहनु भएको छ? हिमांशुजी सुनिरहनु भएको छ? हजुर, स्वागत छ एसपिएस रेडियोको नेपाली कार्यक्रममा।
नमस्ते, नमस्ते सुन्दाजी, धन्यवाद छ।
प्रदीपजीलाई पनि स्वागत छ।
हजुर, धन्यवाद।
र अब तिलकजी पनि टेलिफोन सम्पर्कमा हुनुभएको जस्तो देखिराखेको छु मेलबर्नबाट। तिलकजी, तपाईँ हामीलाई सुनिरहनु भएको छ? हजुर, तपाईँलाई पनि धेरै धेरै स्वागत छ एसबिएस नेपालीमा. अब सबैभन्दा अब अरू कोही जोडिँदै जानुहुन्छ यो बिचमा भनेदेखि उहाँलाई पनि स्वागत गरौँला होइन. अब तर सुरुमा चाहिँ अब ए रेडियो दिवस कसरी मनाउनु भयो, सुरुमा अलिकति परिचयबाटै सुरु गरौँ होइन, क्यानबराबाट. विशेष गरेर अब तपाईँले रेडियोमा आफूलाई आफ्नो परिचय दिँदाखेरि कसरी गर्नुहुन्छ त्यही शैलीमा नै ठ्याक्क गरिदिनु न. हिमांशुजीबाट सुरु गरौँ न.
हजुर नमस्ते, म चाहिँ हिमांशु प्रधान, सिएमएस रेडियो 91.1. हामी म र प्रदीपदाई हामी सँगै चलाउँछौँ. नेपालमा मेरो चाहिँ नि ब्याकग्राउन्ड नेपालमा हिमालय टेलिभिजनमा लाइभ प्रोग्राम चलाउँथेँ म. मेरो करियर सुरु चाहिँ रेडियोबाट नै सुरु भयो. म भोइस अफ युथ 96.8 कार्यक्रम चलाउन सुरु गरेको. अहिले चाहिँ नि अब विगत 10 वर्षदेखि अन एन्ड अफ सिएमएस रेडियो 91.1 प्रदीपदाईको साथमा हामी दुईजना यो रेडियो गरिरहेका
छौँ. हजुर प्रदीपजी, तपाईँ तपाईँबाट पनि अलिकति परिचय जाओस् न त आफ्नै शैलीमा.
नमस्ते, सिएमएस रेडियो एफएम 91.1 हरेक शनिबार चाहिँ आजको शनिबार पनि उपस्थित छौँ. म प्रदीप तिमिल छिन र साथमा हिमांशु प्रधान पनि. हरेक शनिबार हामी क्यानबेरा तथा आसपासका क्षेत्रमा एफएम 91.1 र अनलाइन स्ट्रिमबाट हामीलाई सुन्नको लागि www.cmsradio.org.io त्यस्तै सामाजिक सञ्जालमा फेसबुक मार्फत पनि हामी अन इयर हुने गर्दछौँ. यस्तै यस्तै बोल्छौँ है. अब मेरो रेडियो चाहिँ मेरो ब्याकग्राउन्ड चाहिँ होइन है. अब रेडियो चाहिँ अब सुन्न चाहिँ मैले एकदमै धेरै सुनेको छु, तर मेरो मिडियामा रेडियोको अब अट्याचमेन्ट र रेडियोको संलग्नताको कुरा गर्नु त म चाहिँ खास इन्टरटेनमेन्ट बिट म चलचित्र निर्माणको विधाबाट चाहिँ म प्रवेश गरेको 2046 सालदेखि होइन. म चाहिँ अनि अभिनयदेखि चाहिँ सुरु गरेको हो. त्यसपछि रेडियो नाटकहरू गरियो रेडियो नेपालमा 47-48 सालदेखि चाहिँ रेडियो नाटकहरू गरियो. अनि कार्यक्रम प्रस्तुताको रूपमा भने चाहिँ 51-52 सालदेखि चाहिँ रेडियो नेपालको चाहिँ एफएम 100 चाहिँ जुन प्राइभेटमा बिक्री गरियो त्यो चाहिँ स्टार एफएमले किनेको समयमा चाहिँ मैले स्वास्थ्य सम्बन्धी मेरो ब्याकग्राउन्ड पनि स्वास्थ्य भएको हुनाले स्वास्थ्य सम्बन्धी कार्यक्रम आधा घन्टाको स्वास्थ्य कार्यक्रम स्वास्थ्य र जीवन भन्ने कार्यक्रम चलाउँथे. त्यसरी चाहिँ नेपालमा चाहिँ रेडियोको कार्यक्रम अब त्यसरी गरेको हो. र अब अस्ट्रेलियामा चाहिँ 2008 चाहिँ नोसो रेडियोमा सुरु गरेँ सिडनीमा. अनि त्यसपछि 2014 यहाँदेखि चाहिँ अब 2014 चाहिँ अनवरत रूपमा चाहिँ यहाँको रेडियो कार्यक्रममा
गरिरहनु भएको छ. हजुर, अब क्विन्सल्यान्डबाट केशव शर्माज्यू पनि आइसक्नु भएको छ होइन. सुरुमा तिलकजीबाट सुरु गरौँ अलिकति परिचय छोटकरीमा, किनभने समय कम छ, हामीलाई रेडियो सम्बन्धी धेरै कुरा गर्नु पनि छ. त्यही भएर तिलकजी, अब तपाईँको आफ्नो परिचय दिनु न.
ए हुन्छ, धन्यवाद. मेरो चाहिँ हिमांशु प्रदीपजीको जस्तो लामो रिलेसन त छैन रेडियोसँग. म पेसाले चाहिँ स्ट्रक्चरल इन्जिनियर हो, काम पनि म युनिभर्सिटीमा गर्छु. यो इन्ट्रेस्ट मात्रै मेरो रेडियोमा चाहिँ. मैले पहिलोचोटि रेडियोमा बोलेको 2016 मेलबर्नमा आएदेखि नै हो. मैले चाहिँ यहाँ एउटा कम्युनिटी रेडियो नेपाली एसोसिएसन अफ भिक्टोरिया न्याबले चलाउँछ प्रत्येक बिहिबार बेलुका 9 बजेदेखि 10 बजेसम्म. त्यसमा धेरैजना प्रस्तुता छौँ, त्यसमध्येको एउटा प्रस्तुता म पनि.
हजुर केशवजी, स्वागत छ है तपाईँलाई. अब तपाईँको पनि परिचय दिइहाल्नु न.
धन्यवाद. म केशव शर्मा, ब्रिस्बेनबाट. हाम्रो यहाँ ब्रिस्बेनमा एउटा यो एउटा रेडियो स्टेसन छ, यो खास गरी एथनिक रेडियो स्टेसन 4EB जसको नाम हो. त्यो अन्तर्गत 50 भन्दा बढी भाषामा कार्यक्रमहरू, रेडियो कार्यक्रमहरू प्रसारण हुन्छन्. त्यसमध्ये नेपाली भाषा पनि एउटा भाषा हो. र म केही समयदेखि त्यही नेपाली भाषाको कार्यक्रम सञ्चालन गर्छु र त्यो व्यवस्थापन गर्ने कमिटीको म कन्भेनरको रूपमा पनि कार्यरत छु. ब्याकग्राउन्डको कुरा गर्दा अघि साथीले भने जस्तो म पनि वास्तवमा सिभिल इन्जिनियर हुँ, युनिभर्सिटीमा काम गर्छु. मेरो कुनै रेडियोसँग कुनै ब्याकग्राउन्ड थिएन र पनि नेपाली भाषा, कला, साहित्य, संस्कृतिसँगको लगावको कारणले र यहाँ यो बहुभाषिक बहुसांस्कृतिक समुदायमा नेपाली भाषाको पनि नेपाली समुदायको पनि पहिचान गराउनुपर्छ र यो पहिचान गर्ने काममा रेडियोले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लागेर यो कार्यक्रममा निरन्तर लागिरहेको छ.
हजुर, अब कसैको अलिकति अब रुचि जस्तो भयो, कसैले करियर नै आफ्नो रेडियोमा सुरु गरेर र अहिले पनि निरन्तरता दिइरहनु भयो होइन. तर अब अहिले कस्तो छ, अब रेडियो दिवसकै सन्दर्भमा कुरा गरिरहँदाखेरि हुन त अब अहिले रेडियोको महत्त्व झन् पहिले भन्दा धेरै भयो. इन्फर्मेसनहरू, जानकारीहरू झन् यो COVID-19 समयमा त झन् महत्त्व देखिएको छ रेडियोको भूमिकाको भनेर बताइन्छ. तपाईँहरूले चाहिँ कस्तो पाउनुभयो, रेडियोको दिन छ अझै?
यस्तो छ सुनिताजी, अब यसमा चाहिँ कस्तो छ भने
पहिला इतिहासबाट छोटकरीमा भन्छु म तपाईँको टाइम धेरै लिँदिनँ होइन. अब छोटकरीमा चाहिँ तपाईँको 1820 जब अब हाम्रो इन्जिनियर साहबहरू हुन्छ त्यहाँ म्याग्नेटिक फिल्ड चाहिँ सबैभन्दा पहिला डिस्कभर गरिएको थियो होइन एउटा जर्मन साइन्टिस्टले. पछि फेरि रेडियो वेभ्स डिस्कभर भयो 1886 होइन. त्यसपछि चाहिँ 1895 1896 चाहिँ गुइलियमो म्याक्रोनीले चाहिँ तपाईँको रेडियो ट्रान्समिटर बनाउनु भएको हो होइन. त्यस्तै गरेर 1920 चाहिँ यो रेडियोको गोल्डन इरा भन्छ. यो भन्नु पनि जरुरी किन छ भने जुन तपाईँले महत्त्वको बारेमा कुरा गर्नुभयो, महत्त्व चाहिँ नि रेडियोको महत्त्व चाहिँ नि त्यस बेलादेखि नै जब वर्ल्ड वार वन थियो त्यति बेला चाहिँ तपाईँको के भन्छ वायरलेसली तपाईँको ट्रान्समिट गर्ने पहिलो माध्यम नै रेडियो भएको थियो होइन. वर्ल्ड वार टूमा पनि रेडियोले एकदमै ठुलो भूमिका खेलेको थियो, प्रोपागान्डामा होस् वा चाहिँ नि कम्युनिकेसनमा होस् होइन. त्यसपछि आएर तपाईँको 1920 चाहिँ नि फ्यामिली को इन्टरटेनमेन्टको स्रोत स्पेसली अमेरिका र युरोपमा बनेको थियो होइन. अहिले पछि पछिल्लो समयमा आउँदै जाँदाखेरि टिभी आयो होइन, युट्युब आयो, इन्टरनेट आयो. अहिले हाम्रो बेलामा आउन जेलसम्म पनि जब तपाईँले अहिले कोभिडको कुरा गर्नुभयो, अस्ट्रेलियाको चाहिँ एउटा रिसर्चले के भन्छ भने 84% अस्ट्रेलियनले चाहिँ गाडीमा रेडियो सुन्ने चलन रहेछ होइन. अनि अहिले यो दिस इज लेटेस्ट होइन 2020-2021 को यो रिसर्च हो होइन. सो तपाईँको रेडियो चाहिँ नि मान्छेले के भन्ने गरिएको थियो भने रेडियो चाहिँ नि अब मर्छ, रेडियो रहँदैन भन्ने थियो. तर अहिले आउँदाखेरि चाहिँ रेडियोको विभिन्न आयामहरू आएको छ. पडकास्ट पनि एउटा रेडियोको आयाम नै हो होइन. सो पडकास्टहरूको मार्फतमा पनि रेडियो आइरहेको छ. त्यही भएर रेडियो सुन्ने चलन चाहिँ नि सायद घटेर गएको छैन, अझ बढ्दै पो गइरहेको छ जस्तो लागेको छ.
हजुर, हिमांशुजीको होइन त यो उत्तर, मैले यहाँ धेरैजना भएर कन्फ्युज भएँ. अनि त्यही अब यो रेडियोको यो महत्त्व कम भएको छैन, तर अब समयअनुसार रेडियो परिवर्तन हुँदै जानु अथवा यो प्रविधि रेडियोले चाहिँ प्रविधिहरूलाई एड्याप्ट गर्दै जानु कतिको महत्त्वपूर्ण छ प्रदीपजी?
डेफिनेटली यो महत्त्वपूर्ण छ. अब अहिले चाहिँ एनालगबाट अब अहिले डिजिटलाइज गरिएको छ, डिजिटल प्रविधि अब धेरै रेडियो स्टेसनहरू डिजिटलाइज भइसकेको छ. र अहिले त्यो मैले पनि यहाँ भन्न लागेको थियो, रेडियो अहिले चाहिँ धेरै ड्राइभिङ गर्दाखेरि सुनिन्छ, र अर्को चाहिँ बेड टाइममा पनि बेडमा पनि हो. अब विशेष गरी चाहिँ अब यसको महत्त्वलाई नै हामी जस्तो चाहिँ नन इङ्ग्लिस स्पिकिङ ब्याकग्राउन्डको मान्छेहरूलाई अब अहिले त युथहरूलाई त्यति महत्त्व नदेखिए तापनि अब अहिले गभर्मेन्टले एउटा चाहिँ इनिसिएटिभ सुरु गरेको छ स्पिक माई ल्याङ्ग्वेज भनेर होइन. त्यसमा चाहिँ विभिन्न भाषा भाषीहरूलाई चाहिँ विशेष गरी वृद्ध अशक्त अपाङ्गता भएका व्यक्तित्वहरूलाई चाहिँ टार्गेट गरेर चाहिँ यसरी चाहिँ आफ्नो भाषामा कार्यक्रम निर्माण गरिने, त्यो कार्यक्रम प्रसारण गर्ने, आफ्नो स्टोरीहरू सुन्ने भनेर डेफिनेटली यसको महत्त्व छ. र यो महत्त्व चाहिँ रहिरहनेछ, अझ यसको महत्त्व चाहिँ अझ बढी छ. जति दिन बित्दै जान्छ भविष्यमा गएर यसको महत्त्व चाहिँ झनै नै बढी हुनेछ.
हजुर, अब केशवजीबाट सुनौँ होइन, अब अस्ट्रेलियामा यो रेडियो सुन्ने अब विशेष गरेर हाम्रो नेपाली समुदायलाई यसरी सामुदायिक रेडियोमा कार्यक्रमहरू सञ्चालन भइरहँदाखेरि कसरी कसरी फाइदा पुगिरहेको जस्तो देख्नुहुन्छ तपाईँले?
यसको केही केही कुराहरू केही बुदाहरू छन् जसले जो जसले चाहिँ हाम्रो यो नेपाली कार्यक्रमलाई आकर्षित बनाउँछ होइन, समुदायलाई आकर्षण गर्छ. र यो के हुँदो रहेछ भने जस्तो अब हामी पहिलेको पहिलेको कुरा चाहिँ रेडियो किन सुन्ने भन्दाखेरि गीतहरू सुन्नलाई होइन, अब त्यो खालको एउटा एउटा हाम्रो मानसिकता थियो भने अहिले बिस्तारै त्यो मानसिकता परिवर्तन भइरहेछ होइन. अब अहिले गीतहरू त भनेको बेलामा जुनसुकै गीत जहाँ पनि सुन्न पाइन्छ हेर्न पाइन्छ होइन, त्यो हिसाबले चाहिँ सायद त्यति आकर्षण नहुन सक्छ रेडियो कार्यक्रम. तर भनौँ समुदायका गतिविधिहरूको बारेमा जानकारी लिने अर्को माध्यम नहुनसक्छ होइन, रेडियो नै एउटा विश्व माध्यम हुनसक्छ एउटा कुरा त्यो हो. अर्को कुरा चाहिँ यो रेडियो भनेकै एउटा बहु इन्टरेक्टिभ खालको मिडिया हो होइन, आफ्ना कुराहरू राख्न सकिन्छ, केही प्रतिक्रियाहरू दिन सकिन्छ, आफूले भनेकै गीतहरू बजाउन अनुरोध गर्न सकिन्छ. त्यो खालले बहु चाहिँ त्यो इङ्गेजिङ इन्टरेक्टिभ मिडिया पनि छ, त्यसले पनि हेल्प गर्छ समुदायलाई होइन. र अर्को कुरा चाहिँ अब मैले यहाँ आफैले रेडियो कार्यक्रम चलाउँदै गर्दा देखेको चाहिँ जस्तो कुनै चिजहरू चाहिँ भनौँ न अब स्थानीय सामुदायिक संस्थाको कुराहरू होला, कुनै कार्यक्रम होला, त्यो बारेमा चाहिँ बृहत समुदायमा कुराहरू बाहिर ल्याउनलाई एउटा गतिलो माध्यमको रूपमा रेडियो हुनसक्छ, जसले चाहिँ प्रत्यक्ष रूपमा के हुँदैछ के भइरहेछ त्यो बारेमा चाहिँ कुराहरू समुदायमा राख्न सक्छ होइन, त्यसरी चाहिँ यसको उपाध्येयता बढ्न सक्छ। तर दुर्भाग्यको कुरा के छ भने अब अरू सहरमा कस्तो थाहा छैन, हामी कहाँ चाहिँ सुन्ने श्रोताहरूको सङ्ख्या चाहिँ अलिक कमै छ होइन, र त्यो हिसाबले चाहिँ अब विभिन्न कारणहरू हुनसक्छन् होइन, समय उचित समय नहुनसक्छ रेडियोको, अथवा प्रस्तुतिकरणमा त्यो खालको जुन जस्तो हामी त अब भोलिन्टियर आउँ होइन, हामी प्रोफेसनल भएनौँ, त्यो हिसाबले चाहिँ उहाँहरूले एक्सपेक्ट गरे जस्तो कार्यक्रमको क्वालिटी नहुनसक्छ अथवा कन्टेन्ट पनि कमी हुनसक्छ, ती कुराहरू धेरै छन् होइन। र अब त्यो चाहिँ के भने सबैजनाको सहयोग सहभागिता भएर मात्रै त्यो कुराहरू एड्रेस गर्न सक्छ।
हजुर, अनि अब तिलकजीको भनाइ चाहिँ के रहेको छ, अब रेडियोको भूमिका अस्ट्रेलियामा नेपाली समुदायहरूका लागि कस्तो हुनुपर्छ, कस्तो भइरहेको छ, कमी कमजोरी केही छ कि छैन?
एकदमै रेडियोको इम्पोर्टेन्स पहिला जस्तै अहिले पनि छ जस्तो लाग्छ मलाई, त्यही पनि अहिलेको जुन चाहिँ हाम्रो रेडियो र तपाईँको ओभरअल रेडियोभन्दा फरक पर्न सक्छ, मैले हाम्रो रेडियो मेलबर्नमा चल्ने रेडियोको बारेमा भन्नु पर्दाखेरि चाहिँ कस्तो हुन्छ भने तपाईँको हप्ताको एक घन्टा एउटा प्रोग्राम आउँछ, त्यो एक घन्टा कुरेर बस्ने मान्छे कमै हुन्छन् अघि केशवजीले भने जस्तै, र पोडकास्टमा अनलाइनमा सुन्न सकिन्छ, तर त्यति बेलासम्म सुन्दासम्म कम्युनिटी न्युज अथवा नेसनल इन्ट्रेस्ट न्युजहरू त्यो चाहिँ बासी भइसक्छ। मैले एउटा इक्जाम्पल दिनुपर्दाखेरि चाहिँ जस्तो भिक्टोरियामा कोरोनाको बेलामा रेडियो एकदमै इफेक्टिभ हुन्छ भनेर हामीले रेडियोमा एकदमै धारावाहिक रूपमा इन्फर्मेसन चलाइरहेको थियौँ, र प्रब्लम चाहिँ के भइदियो भने चाहिँ अहिले लाइभ चाहिँ जानु मिल्दैन, एक दुई दिन प्रोग्राम रेकर्ड गरेर बुझाउनुपर्छ, जुन दिन हाम्रो प्रोग्राम बज्यो त्यो दिन चाहिँ धेरै जसो पत्रकार सम्मेलन गरेर रेस्ट्रिक्सनका नियमहरू चाहिँ चेन्ज हुन्थ्यो, हाम्रो प्रोग्राम बज्दासम्म चाहिँ त्यो बाँकी भइसक्थ्यो। भनेको अहिलेकै सिस्टममा रेडियो चलाउँदाखेरि चाहिँ इन्फर्मेसनको सोर्स भन्दा पनि अघि हाम्रो पहिलाको वक्ताले भने जस्तै अरू केही स्पेसल खालको प्रोग्रामहरू बनाउन सक्यो भने चाहिँ सान्दर्भिकता छ। तर अघि तपाईँले बजाएको रिपोर्टमा जस्तो घमराजीसँग कुरा गर्नुभएको थियो, जस्तो डिजास्टरको बेलामा अथवा अरू कुनैमा नेपालीहरूको भ्यू राख्नलाई रूपमा चाहिँ मलाई चाहिँ त्यति रेडियो मात्रै एउटा साधन माध्यम हो जस्तो चाहिँ लाग्दैन। अहिले डिजिटल एजमा हामीले अरू कुनै माध्यमबाट चाहिँ रेडियोबाट भन्दा पहिला चाहिँ नेपाली कम्युनिटीसँग चाहिँ न्युज अथवा इन्फर्मेसनहरू पुर्याउन सक्छौँ जस्तो चाहिँ लाग्छ। यसको उपाध्येयता बढाउने हो भने चाहिँ हामी अलिकति डिफ्रेन्ट तरिकाले सोचेर अथवा रेडियोको लागि स्पेसल प्रोग्रामहरू बनाउनुपर्छ जस्तो लाग्छ। जस्तो अहिले पनि हामी धेरैजना छौँ, हामी सबै कोलाबरेटिभली काम गरेर अलिकति रेडियोलाई इफेक्टिभ चाहिँ बनाउन सक्छौँ। अहिलेकै देशमा नेपालको न्युज पढ्ने र यहाँको युट्युबबाट गीत डाउनलोड गरेर बजाउने हो भने चाहिँ यसको उपाध्येयता घट्दै घट्दै चाहिँ जान्छ जस्तो लाग्छ मलाई।
अब यस्तो छ सुनिताजी, यसमा चाहिँ नि हामीले के गरेका छौँ भने क्यानबेरामा यो आयामलाई बदल्न हामीले यो उहाँहरू जुन अवस्थामा हुनुहुन्थ्यो हामी पनि त्यही अवस्थामा थियौँ केही वर्ष अगाडि, र यो यही समस्या हामीले देखिसकेपछि हामीले चाहिँ हाम्रो प्रस्तुतिको आयाम नै बदलेका छौँ होइन, हामी चाहिँ मल्टी क्याम लाइभ गर्छौँ अहिले, भनेको तिनवटा क्यामरा राखेर फेसबुकमा लाइभ गर्छौँ, त्यो चाहिँ हामी टिकटकमा पनि लाइभ गर्छौँ, त्यो चाहिँ हाम्रो युट्युबमा पनि हाल्छौँ।
भनेको अब प्रविधिको विकास भएसँगै अलिकति रेडियो पनि परिमार्जित हुँदै र अरू अरू टेक्नोलोजीलाई कसरी समावेश गर्दै लाने भन्ने बारेमा चाहिँ सोच्नुपर्ने हुन्छ होइन। यही बिचमा चाहिँ नितेशजी पनि लाइनमा देखेको छु मैले। नितेशजी धेरै धेरै स्वागत छ है तपाईँलाई। अब त्यही सुरुमा अलिकति परिचय दिउँ, त्यसपछि हामी विश्राम लिन्छौँ, अनि विश्रामपछि फेरि यो कुराकानीलाई जारी राखौँला। नितेशजी
हजुर नमस्ते सुनिताजी, अनि सम्पूर्णलाई विश्व रेडियो दिवसको हार्दिक शुभकामना। अब मेरो परिचय दिनुपर्दा म रेडियोकर्मी चाहिँ परिनँ, शौखिन रेडियोमा चाहिँ नि भोलिन्टियर भन्नु स्वयंसेवकको रूपमा काम गर्न थालेको छु यहाँ भोलिन्टियर रेडियोबाट। अब म चाहिँ सिक्दैछु, मैले यहाँ जति पनि वक्ताहरू सुने, जस्तो हाम्रो केशवदाईको पनि सुने, त्यस्तै प्रदीपजीहरू क्यानबाट पनि सुने, अब उहाँहरूले धेरै नै कन्ट्रिब्युसन दिनुभएको छ रेडियोमा, भने म चाहिँ भर्खरै बामे सर्दैछु र अल्मल लिइरहेको छु कि झन् यो कोभिडले त यसरी बामेसराई ढिलो पारिदियो कि हाम्रो रेडियो स्टेसन बन्द गरिदियो, त्यसपछि रेडियोमा छिर्ने भएको छैन
है। त्यही यसको बारेमा हामी एकैछिनमा कुरा गर्छौँ, अहिले चाहिँ छोटो विश्राम लिइहालौँ।
हजुर
र यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ एसबिएस रेडियोमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ म सुनिता पोखरेलको साथमा र अब मसँग चाहिँ रेडियोसँग नै सम्बन्धित अन्य चारजना पनि हुनुहुन्छ यतिखेर हिमांशुजी हुनुहुन्छ क्यानबराबाट केशवजी हुनुहुन्छ ब्रिस्बेनबाट त्यसै गरेर नितेशजी हुनुहुन्छ नर्दर्न टेरिटोरीबाट र तिलकजी हुनुहुन्छ मेलबर्नबाट र अब फेरि पनि कुराकानीलाई जारी राखौँ त्यही नितेशजी अब तपाईँहरूको कार्यक्रम चलाइरहनु भएको थियो के भएर चाहिँ बन्द भयो अब यो पनि एउटा अब एउटा हुन्छ नि कम्युनिटी रेडियो प्रोग्रामको चाहिँ एउटा समस्या जस्तो देखियो किन बन्द भयो त्यो
अब यसको अब हिस्ट्री भन्नु पर्दाखेरि भनौँ नर्दर्न टेरिटोरीमा जब नेपालीहरू 2005 बस्दै आए त्यही लगतै 2007 हुनुपर्छ उहाँहरूले चाहिँ मल्टिलिङ्गुअल ब्रोडकास्ट काउन्सिलको सहायताले नेपाली कार्यक्रम सुरु गर्नुभएको थियो र सबभन्दा पहिलो वक्ताको रूपमा चाहिँ हाम्रो शम्भु गणेशजी उहाँले सुरु गर्नुभएको रहेछ मैले बुझ्दै जाँदाखेरि अनि त्यसपछि 8-9 आएर दिपाल देव कङ्गेनी अनि वासुदेव मराठा उहाँहरू रेडियो कर्मी नै हो नेपालदेखि नै उहाँहरूले सञ्चालन गर्नुभयो त्यसपछि 13-14 गएर हामीले के गर्यौँ भने यसलाई चाहिँ अब रेगुलर गर्नु पर्यो भनेर हामीले नेपाली एसोसिएसन अफ नर्दर्न टेरिटोरी मार्फत नै ट्रेनिङ नै दिएर मल्टिलिङ्गुअल ब्रोडकास्टबाट हामीले सुरु गऱ्यौँ तर समस्या के पर्यो भने भोलिन्टियरले गएर चलाउनु पर्ने र हामीलाई अपर्च्युनिटी के दिएको थियौँ हामी लाइभ गर्थ्यौँ स्टुडियोमा आएर नेपाली भाषामा अब गेस्टलाई बोलाएर कुरा नपाइन्थ्यो तर भोलिन्टियर नहुँदाखेरि हामीले पर्याप्त भोलिन्टियर उपलब्ध गराउन सकेनौँ किनभने अब त्यो भोलिन्टियर राति 8 जानुपर्ने धेरै जस्तो स्ट्रगल गरिरहेको स्टुडेन्ट लगायत हामी सबैजना थियौँ हाम्रो पनि टाइम भ्याएन त्यसपछि अलिअलि दर्खर आयो त्यसपछि 2018 आएपछि चाहिँ मैले के गरेँ भने होइन यो त हामीले सुरु गरेको चिज हो हामीले म प्रोफेसनल्ली रेडियोमा मेरो आफ्नो करियर नभए तापनि एउटा बाटो बनाइरहँ लिङ्क गरिरहँ भोलि भनौँ न रेडियो कर्मीहरूले नै आएर यसलाई चाहिँ टेकओभर गर्नुभयो भने त यो कन्टिन्युसन हुन्छ हामीलाई त हाम्रो भाषा पनि चाहियो छ हाम्रो कला संस्कृति सबै जगाना गर्नुपर्नेछ अनि 2018 चाहिँ मैले मेरो घरै नजिक स्टुडियो भए भएर म हरेक बुधबार लाइभमै गएर कार्यक्रम चलाउन थालेँ त्यसपछि टेक्निकल कुराहरू आयो म्युजिक डाउनलोड गरेर हाल्नु हुने नहुने त्यसपछि मैले एउटा प्रोटोकल पनि बनाएर फर्महरू पनि साइन गरेर कन्सेन्ट लिएर मात्रै म्युजिक बजाउन थालेँ तर त्यसरी बिस्तारै अलिअलि अगाडि बढ्दै थियो 2020 जब कोरोना भयो त्यसपछि हामीलाई स्टुडियोभित्र आएर प्रोग्राम गर्न नपाउने भनेर त्यो बेलामा जारी गऱ्यो सबैजना होम आइसोलेसन होममै बस्नु पर्यो त्यसरी बन्द भएको रेडियो पछि गएर गिन्ती र गिन्ती होइन कि त्यसपछि हामी लगायत धेरै भाषा 15-16 अरू भाषाका रेडियो चल्थ्यो मल्टिलिङ्गुअल ब्रोडकास्टले हामीलाई एभरिजिनल लार्किया रेडियो भन्ने स्टेसनबाट हामीले ब्रोडकास्ट गर्थ्यौँ अनि त्यसपछि फेरि मैले हालसालै पनि 1-2 भोलिन्टियर भएर अपियर भएर प्रोग्राम चलाउन ट्राई गरेँ अर्को एफएममा तर त्यो पनि उनीहरूले चाहिँ नेपाली ल्याङ्ग्वेज भन्दा पनि नेपाली कार्यक्रम चलाऊ तर इङ्ग्लिसमा चलाऊ भनेपछि मलाई त्यति इन्ट्रेस्ट भएन तर पनि म कनेक्टेड छु अब छोडिसकेको चाहिँ छैन तर अब गाह्रो चाहिँ यही समस्याहरू यिनै
हजुर समय सकियो होइन अब पछाडि धुन सुनिहाल्नु भयो होला रेडियो नेपालको यो पुरानो धुन होइन र अब यही धुनको साथसाथै चाहिँ अब तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद आजको यो कार्यक्रममा जोडिनु भएकोमा र अब कार्यक्रमबाट बिदा लिने समय भएको छ जाँदा जाँदै आजका प्रमुख समाचार एकपटक फेरि युक्रेनमाथि रुसको हेपा प्रवृत्ति स्वीकार्य नभएको प्रधानमन्त्री स्कट मोरिसनको भनाइ बेगको हार पश्चात सरकार थप अल्पमतमा पर्ने भए पनि उपनिर्वाचन परिणामको बारेमा चिन्ता नलिएको गठबन्धनको भनाई र एमसिसी सम्झौता संसदमा प्रस्तुत गर्ने विषयमा सत्ता गठबन्धनमा अन्यलता कायमै यसका साथसाथै आजको कार्यक्रमबाट म सुनिता पोखरेललाई बिदा दिनुहोस् फेरि बिहिबार अर्को कार्यक्रमका साथ हामी उपस्थित हुनेछौँ हस्त नमस्ते
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ एप्पल पोडकास्ट गुगल पोडकास्ट स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा